ما شاء الله محترم ومكرم بلا قدر علماء کرام اور اراکنی مجلس اور پردہ نشین مدرسے میں بیٹھ کر سننے والی ہماری محترمہ مائیں اور بہنیں اور بیٹیاں، ہم بہت خوش نصیب ہیں. الحمدللہ اللہ تبارک و تعالیٰ نے ہمیں بہت ہی برکت والی مجلس عطا فرمائی. اللہ ایسی مجلسیں بار بار نصیب فرمائی. امام مسلم اور امام نسائی رحمہ اللہ نے ایک حدیث رسول پاک صلی اللہ علیہ وسلم نقل فرمائی ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے صحابہ کرام سے پوچھا، ما اجلسکم، کس چیز نے آپ کو یہاں بٹھایا ہے؟ صحابہ کرام نے جواب دیا، جلسنا نذکر اللہ، ہم یہاں بیٹھے ہیں اللہ کا ذکر کرنے کے لیے، اللہ کی یاد کے لیے، ونحمدہ اللہ کی تعریف کے لیے. علامہ ہدانا، کیونکہ اس اللہ نے ہمیں کیا دیا ہے؟ ہدایت دی ہے. ونمن بہ علینا، اور اللہ نے اسی اسلام اور ہدایت اور اسی کلمے کی وجہ سے ہم پر بڑے احسان فرمائے ہیں. اللہ کے حبیب صلی اللہ علیہ وسلم نے صحابہ کرام سے پوچھا، سچ بتاؤ، قسم کھاؤ، تمہارا یہی مقصد ہے؟ یہی مقصد ہے؟ صحابہ کرام نے قسم کھا کر فرمایا، جی اللہ کے رسول، ہمارا مقصد یہی ہے. فرمایا، مجھے آپ لوگوں پر کوئی شک اور شبہ نہیں ہے، میں جانتا ہوں آپ میرے صحابہ ہو، بڑے نیک ہو، لیکن اتانی جبرائیل فاخبرنی، جبرائیل علیہ السلام، میں اپنے کمرے میں تھا، جبرائیل علیہ السلام تشریف لائے اور مجھے بتایا، ان اللہ تبارک و تعالی یباہی بکم الملائکہ، اللہ تبارک و تعالی تمہارے لیے فرشتوں کے سامنے فخر کر رہا ہے. یہ بھی ایسی مجلس ہے، اللہ تعالی ہماری مجلس کو بھی ایسی بنا دے، اس میں بیٹھنا اللہ ہمارے لیے قبول فرما دے. ہم کتنے خوش نصیب ہیں، حضرت والا، حضرت شیخ الحدیث، حضرت مولانا احمد خیزر صاحب دامت برکاتہم العالیہ متعن اللہ بطول حیاتہ، حضرت نے ہماری دعوت پر، قمر عالم صاحب کے واسطے سے ہماری دعوت کو قبول فرمائی. اللہ تعالی حضرت کا آنا قبول فرمائے، ہم سب کے لیے حضرت کی باتیں باعث ہدایت اور نجات کا ذریعہ بنائے. دیکھو، اللہ والوں کی مجلس میں بیٹھنا بہت ہی کیمیا ہے، بہت ہی بڑی بات ہے. اللہ جسے چاہتا ہے قبول کر لیتا ہے. ہمارے حضرت حکیم اختر صاحب رحمت اللہ علیہ نور اللہ مرکدہ ایک مرتبہ مجلس میں فرماتے تھے کہ دیکھو، مولانا روم رحمت اللہ علیہ کی بات کو حضرت مفتی شفیع صاحب رحمت اللہ علیہ نے حضرت تھانوی رحمت اللہ علیہ کے ساتھ گھر سے مسجد کی طرف یا مسجد سے گھر کی طرف جاتے ہوئے کہا، حضرت یہ بات میری سمجھ میں نہیں آئی، نہیں آتی ہے. مولانا روم رحمت اللہ علیہ نے یہ جملہ کہا ہے، یہ شعر کہا ہے، اللہ والوں کی مجلس میں بیٹھنا یہ 100 سال کی عبادت، اور وہ بھی اخلاص والی عبادت سے بہتر ہے. یک زمانہ صحبتے پا اولیا، بہترت 100 سالہ عبادت بے ریا. 100 سالہ عبادت، اور وہ بھی اخلاص والی جس میں کوئی ریا نہ ہو، کوئی شرک نہ ہو، ایسی مجلس سے بھی اللہ والوں کی مجلس میں بیٹھنا قیمتی ہے. فرمایا، حضرت یہ شاعروں کی بات ہے، کبھی اوپر لے جاتے ہیں، کبھی نیچے لے جاتے ہیں، اتنا زیادہ بھی ہو سکتا ہے؟ حضرت تھانوی حکیم الامت، حضرت تھانوی رحمہ اللہ فرماتے ہیں، اگر میں ان کے زمانے میں ہوتا تو میں یوں کہتا، یک زمانہ صحبت با اولیاء، بہترس لکھ سالہ عبادت بے ریا. 100 نہیں، 1,00,000 سال عبادت سے بھی بہتر ہے. ہم بڑے خوش نصیب ہیں، اللہ تبارک و تعالیٰ نے حضرت کو یہاں پہنچایا. ہم حضرت کے لیے سب مل کر تہی دل سے دعا کرتے ہیں، اللہ حضرت کے علم و عمل میں بے انتہا برکت نصیب فرمائے. سب آمین کہو. اللہ تعالیٰ حضرت کے فیوز عامہ، فیوز تامہ نصیب فرمائے، مقبولیت عامہ، مقبولیت تامہ نصیب فرمائے. اللہ تبارک و تعالیٰ حضرت کو صحت و عافیت نصیب فرمائے. آپ تمام حضرت کا بھی شکر گزار ہوں، خصوصاً ہمارے حضرت مولانا صاحب اور بہت سارے علماء یہاں تشریف لائے ہیں، آپ تمام حضرات کا شکر گزار ہوں. اللہ تعالیٰ آپ سب کو جزائے خیر عطا فرمائے. میں حضرت کو دعوت دوں گا، حضرت تشریف لائیں گے اور اپنی ملفوظات عالیہ سے محسوس کر سکتے ہیں.
ایک سرل بھی آن ہے, لوگ دور دور سے سن رہے, تو اگر آپ یہ میسج بھی پہنچا دیں. تفسیر صالح اور مسجد کوبا.
بسم اللہ الرحمن الرحیم, الحمد للہ والصلاۃ على آلہ, اما بعد, قال اللہ تعالیٰ فی القرآن المجید, فمن کان یرجو لقاء ربہ فلیعمل عملا صالحا ولا یشرک بعبادۃ ربہ احدا. صدق اللہ العظیم. حضرات محترمین اور بزرگوں اور بھائیوں اور میری ماؤں اور بہنوں, زندگی کا 60واں 62واں سال ہے اور تقریباً 40 سال پڑھاتے ہوئے گزر گئے ہیں. جس سال دار العلوم دیوبند سے فراغت ہوئی 79 میں, اس کے اگلے ہی سال سے تدریس کا سلسلہ شروع ہو گیا, اور پھر پڑھاتے پڑھاتے خدا تعالیٰ کا کرم اور فضل یہ ہے کہ جامع امام انور شاہ میں اور وقت دار العلوم دیوبند میں بخاری شریف پڑھانے کا موقع ملا خدا کے فضل سے, جہاں حاضر 900 اور 800 طلبا ہوتے ہیں دور حدیث میں. یہ اس لیے عرض کر رہا ہوں کہ مجھے کبھی پریشانی نہیں ہوئی, تکلیف نہیں ہوتی, لیکن بعض مجالس ایسی ہوتی ہیں اور ایسی شخصیات موجود ہوتی ہیں کہ جن کے سامنے کچھ عرض کرتے ہوئے تکلف ہوتا ہے, ہمت ٹوٹتی ہے, لیکن ان کی موجودگی پھر یہ بتاتی ہے کہ وہ دراصل ہماری حوصلہ افزائی کے لیے, ہماری تشجیع کے لیے اور ہمت بڑھانے کے لیے شریک ہوتی ہیں. حضرت والا یہاں تشریف فرما ہے, یہ میرے لیے تو فخر کی بات ہے اور میری عزت افزائی ہے, لیکن یہاں حضرت والا کی تشریف آوری پر اتنا عرض کروں اور تاکہ آپ حضرات کو محسوس ہو اور معلوم ہو کہ اللہ تعالیٰ نے کون سی نعمت آپ کے دامن میں ڈال دی. مجھے یاد ہے کہ والد مرحوم ایک موقع پر ہندی اسٹریٹ کی مسجد میں, حضرت والا کی مسجد میں تقریر فرما رہے تھے, تو یہ فرمایا حضرت مولانا سے متعلق کہ اگر اللہ تعالیٰ نے یہ پوچھا کہ دنیا سے کیا رائے ہو تو مولانا کو پیش کر
اللہ.
دو ہی شخصیتوں کے بارے میں جانتا ہوں جن کے بارے میں فرمایا, ایک حضرت والا کے بارے میں, ایک گودرا میں مفتی ابراہیم آچھودی صاحب دعوت برکات ہوں ان کے بارے میں. اس قدر اعتماد اور اتنا یقین تھا. یہاں پر حضرت والا کی آمد میری نسبت کی وجہ سے ہے. میں جانتا ہوں کہ میں کیا ہوں, من عالم کہ من دانم, میری اوقات کیا ہے, لیکن یہ احترام, یہاں پر عزت افزائی در حقیقت نسبت کی وجہ سے ہے. نسبت بڑی اونچی بات ہے, بہت اونچی چیز ہے. ہارون رشید عباسی خلیفہ ہے, مشہور بادشاہ ہے, امیر المؤمنین فی الحدیث ہے, علماء کا قدردان ہے اور بہت ہی ذہین اور ذکی. اس کے واقعات میں موجود ہے کہ ایک موقع پر دربار میں موجود تھا, ایک شخص آیا, آنے کے بعد جوتا پیش کیا ہارون کی خدمت میں. ہارون سے عرض کیا کہ یہ جناب نبی کریم صلی اللہ علیہ وسلم کا پاپوش مبارک ہے, آپ کا جوتا ہے. ہارون نے اسے دیا, آنکھوں سے لگایا, سر پر رکھا, بوسے دیے, کھڑا ہو گیا احترام میں, اور اپنے وزیر سے جو کہ تجربہ کار اور بوڑھا تھا کہا کہ انعام دو, یہ جو جوتا لے کر آئے ہیں ان کو انعام دو. وزیر تجربہ کار اور بوڑھا تھا, تنہائی میں لے گیا ہارون کو اور وہاں تقریر کی. بوڑھوں کے متعلق یہ مت سمجھیے گا کہ یہ اذکار رفتہ ہو گئے, بیکار ہو گئے اور ابھی یہ کسی قابل نہیں رہے. یہ اب تجربات کی دنیا میں ہوتے ہیں اور اپنے علم اور اپنے عمل اور اپنے زندگی کے گزرے ہوئے ایام کے نتیجے میں جو عقل ان کی پختہ ہوتی ہے اس سے کام لیتے ہیں. واقعات میں ہے کہ چند نوجوان اور ایک بوڑھا ٹرین میں سفر کر رہے تھے. ٹرین کے کمپارٹمنٹ میں لڑکے جو تھے وہ مستی پر اترے ہوئے تھے, شرارت پر, اور شوخیاں کر رہے تھے. آپس میں مشورہ ہوا کہ ٹرین کی زنجیر کھینچ دو, چین کھینچ دو اور ٹرین روک لو, اور پولیس اور ٹی ٹی اگر آئے گا ٹکٹ چیکر تو اس کو کہہ دیں گے ان بڑے میاں نے ٹرین کی زنجیر کھینچی ہے.
फिर ये हुआ कि अगर बड़े मियाँ बच गए अपने बुढ़ापे की वजह से तो हम पकड़े जाएंगे, चुनांचे अगर पकड़े गए तो सब कुछ चंदा कर लो, जितना फाइन होगा जुर्माना होगा वो भर देंगे, किसी ने 500 दिए, किसी ने 100 दिए, किसी ने 50 रुपये दिए और जमा करके जंजीर खींच दी। चुनांचे थोड़ी देर में टिकट चेकर आया और पुलिस के एक आदमी को लेकर आया, पुलिस मैन को। आने के बाद कहा, भाई जंजीर किसने खींची, क्यों खींची? तो कहा कि इन्होंने खींची बड़े मियाँ ने, ये बड़े मियाँ बैठे। वो बेचारे बिल्कुल खामोश बेबस, और सब ने मिलकर एक साथ ये कहा इन्हें पकड़ो। अब जब उनको पकड़ने के लिए पहुंचे, आगे बढ़े, तो कहा भाई एक बात सुनो, मैं तो बहुत बेकस और बेबस हूँ, कमज़ोर हूँ, ज़यीफ़ हूँ, उठकर वहाँ तक जंजीर खींचना, चैन खींचना और चैन को पुल करना मेरे बस का नहीं है। दरअसल इन लोगों ने मेरे पैसे छीन लिए, मेरी रकम जितनी थी वो छीन ली, और छीनने के बाद मुझे बेबस कर दिया। बेबस करने के बाद ये मस्ती में लग गए, किसी न किसी तरह मैंने जंजीर खींची, इन्होंने मेरे 1200 रुपये छीन लिए, और देखो तलाशी लेके पुलिस मौजूद थी, तलाशी ली गई, 1200 रुपये निकले। और बड़े मियाँ ने ये भी बता दिया कि 500 के दो नोट हैं और 50 का एक नोट है और 100 का एक नोट है, ये सब पूरे पूरे दलील के साथ। तो अजकार रफ्ता ना समझना चाहिए, बहुत समझदार और बहुत तजर्बे की और अकल की बातें करते हैं। बहरहाल तो जाफर बरमकी जो हारून रशीद का वजीर है, उसने कहा कि हुजूर आपको देख रहे हैं आप, ये जूता, ये जूते के ऊपर तो बाटा की मोहर लगी हुई है, ये तो हमारे और आपके जमाने का जूता है, आज ही के दौर में तैयार किया, और ये आपको बेवकूफ बना रहा है जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का नाम लेकर। इस तरह अगर आप दौलत लुटाते रहे, लोग बेवकूफ बनाते रहे, तो खजाना हुकूमत का खाली हो जाएगा। हारून रशीद ने कहा कि दे दो, और ये कहा कि मैंने इसके मकर को और इसके झूठ को तो मैं जानता हूँ, मैंने उस निस्बत का एहतराम किया जिस निस्बत का इसने वास्ता दिया, किसने जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को वास्ता दिया, मैंने उसका। अरे भाई मस्जिद का एहतराम इसलिए करते हैं कि उसकी निस्बत खुदावंद ताला की जानिब है, काबतुल्ला का एहतराम इसलिए है कि उसकी निस्बत हक ताला जल्ला मजदह की जानिब है, मदीना मुनव्वरा का एहतराम इसलिए है कि वो मदीना रसूल है जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का दारुल हिजरत भी है। तो निस्बत का बड़ा एहतराम है। खुद कुरान मजीद में किस्सा मूसा व खजर बहुत मशहूर और मारूफ किस्सा है, उसके अंदर हक ताला जल्ला मजदह ने एक मौके पर इरशाद फरमाया कि जब दोनों चले हैं सैयदना खिजर अलैहिस्सलाम और सैयदना मूसा अलैहिस्सलाम, मूसा के मिजाज में जलाल है और गजब है, और इस कदर जलाल है मूसा के मिजाज में कि मिस्र में एक कीमती के चांटा मारा उसे लिटा दिया, एक ही चमाटे में और एक ही तमाचे में वो जमीन के ऊपर लेट गया और हमेशा के लिए। और ये तो था एक कीमती, रिवायात और वाकयात में है कि एक मौके के ऊपर इजराइल आए हैं और आने के बाद कहा कि जान लेनी है आपकी, जान निकालने आया हूँ, हजरत ने तमाचा मारा। भाई कुरान मजीद में है कि सैयदना याकूब अलैहिस्सलाम, सैयदना पैगंबर की बेटियां हैं और पैगंबर की बेटियों ने सैयदना मूसा अलैहिस्सलाम से काम लिया, हजरत ने उनका पानी भर दिया, पानी खींचने के बाद हजरत ने उनके ज़रूरत को पूरा कर दिया। बेटियां बाप के पास गई हैं और ये कहा है पैगंबर से जाकर कि इसको मुलाजिम रख लो घर पर, यानी मूसा को। और जो सिफत बयान की खसूसियत वो ये कि इन्नहु लकवीयुन अमीन, हजरात मुफस्सिरीन लिखते हैं इस आयत के तहत में कि जब मुलाजिम रखा जाए तो उसमें दो सिफतें देखनी चाहिए, एक ताकतवर हो, तवाना हो, मजबूत जिस्म का हो, दूसरे ईमानदार हो। ये दो सिफतें बयान की हजरत की कि लकवीयुन अमीन। तो खुद हजरत की कुव्वत पर और ताकत पर कुरान मजीद शाहिद है, सैयदना मूसा अलैहिस्सलाम जिस वक्त इजराइल आए हैं एक तमाचा मारा इजराइल के, रिवायात में उनकी आँख ही चली गई, एक आँख ही फोड़ दी, वो आँख पकड़े पकड़े हक ताला के दरबार में पहुंचे जनाब में, और अर्ज किया कि कहाँ भेज दिया था, मैं तो दुनिया की जान निकालता हूँ, आपने वहां भेज दिया, उन्होंने मेरी आँख फोड़ दी। فرمایا کہ اچھا جاؤ اور جا کر موسیٰ سے یہ کہنا کہ جتنی عمر کی خواہش ہے جتنے سالوں کی ایک بیل لے لیں اور اس کی کمر پر ہاتھ پھیریں پشت پر, جتنے بال تمہارے ہاتھ کے نیچے آ جائیں گے اتنا اضافہ کر دیا جائے گا عمر میں. آئے ہیں اسرائیل اور آنے کے بعد فرمایا کہ حق تعالیٰ کا یہ پیغام ہے. فرمایا موسیٰ نے کہ پھر اس کے بعد کہا کہ پھر موت, اچھا جب موت کل بھی ہے اور آج بھی, چلو ابھی لیٹ گئے اور آپریشن کرا لیا. تو یہ سیدنا موسیٰ علیہ السلام اور سیدنا خضر علیہ السلام تہ پا لیا کہ سوالات نہیں کریں گے, جو کچھ میں کروں گا حضرت نے پابند کر دیا سیدنا خضر نے موسیٰ کو کہ پوچھنا مت. اب جتنے کام انجام دیے وہ قدرتی طور سے اس میں سوال پیدا ہوتا تھا, قلب میں تشویش, دماغ میں خلجان اور سوال آتا تھا. تو حضرت موسیٰ نے سوالات کیے ہیں. جس وقت ایک معصوم بچے کی جان لے لی موسیٰ نے تو خضر نے, تو موسیٰ تل ملا گئے اور بے قابو ہو کر دریافت کیا کہ یہ کیا کیا. خضر نے وعدہ یاد دلایا کہ بھائی آپ نے وعدہ کیا تھا اور مجھ سے یہ طے ہوا تھا کہ سوالات نہیں کریں گے, کوئی فالتو بات نہیں پوچھیں گے اور ساتھ رہیں گے, صرف دیکھتے رہیں گے. تو موسیٰ نے نہیں رہا گیا, یہاں تک کہ سیدنا خضر نے مفارقت اور تفریق قائم کر دی اور آپس میں ایک دوسرے سے جدا ہو گئے. جدا ہونے کے وقت تمام واقعات کی تفصیل بتائی اور اس کی علت بتائی اور اس کی وجہ بتائی. بتایا کہ وہ دیوار جس کے نیچے میں نے دیوار کو قائم کیا اور دیوار میں نے تعمیر کر دی, گری ہوئی دیوار, ہم گاؤں میں پہنچے تھے, گاؤں والوں سے ہم نے کھانا طلب کیا, ہم مہمان تھے, بستی والوں کا فرض تھا, ان کا اخلاقی فرض تھا, فریضہ, کہ وہ اجنبی مہمان دیکھ کر ان کی ضیافت کرتے. انہوں نے تو کوئی میزبانی کی نہیں, ہم نے کھانا مانگا, مانگنے پر بھی کھانا نہیں دیا. اس کے باوجود حضرت خضر نے بستی کے اندر ایک گرتی ہوئی دیوار کو درست کر دیا. سیدنا موسیٰ اکڑ گئے اور دریافت کیا اس سے میں آ کے کہ کھانا بھی نہیں ملا, یہاں پر ہم آئے, ان کو خود کھانا دینا چاہیے تھا, آپ نے ان کی دیوار کھڑی کر دی. سیدنا خضر نے وہاں پر فرمایا کہ اس دیوار کے نیچے دو یتیم بچوں کا خزانہ ہے اور فرمایا کہ ان کے ماں باپ نیک تھے, وکانا ابوہما صالحا. حضرات مفسرین لکھتے ہیں کہ ماں باپ نیک نہیں تھے, بعض مفسرین نے لکھا پشتوں میں کوئی نیک گزرا تھا جن کی نیکی کی نسبت یہ تھی کہ اللہ تعالیٰ نے اولاد میں یہ نعمت اتار دی اور ان کے خزانے کی حفاظت فرمائی, تو یہ نسبت کا احترام ہے. اسی ذیل میں میں سمجھتا ہوں کہ حضرت والا کی یہاں موجودگی میری نسبت کا احترام ہے. تو اللہ تعالیٰ حضرت کی آمد کو قبول فرمائے اور خداوند تعالیٰ جو کچھ عرض کرنا چاہتا ہوں اس میں برکت عطا فرمائے. میں نے آیت آپ کے سامنے پڑھی قرآن مجید کی, خدا تعالیٰ کا کلام ہے, احکم الحاکمین کا کلام ہے, اور کلام کے اندر فصاحت بھی ہے بلاغت بھی ہے. فصاحت اور بلاغت کو یوں سمجھیے کہ سیدنا خضر علیہ السلام اور سیدنا موسیٰ کا تو میں نے سنایا آپ کو واقعہ, حضرت یوسف علیہ السلام ہے اور سیدنا موسیٰ علیہ السلام, بے پناہ قرآن مجید میں موسیٰ کے واقعات اور موسیٰ کا ذکر حق تعالیٰ نے بیان کیا, سب سے زیادہ تذکرہ موسیٰ کا ہی ہے اور ان کے واقعات بیان کیے ہیں. ایک موقع پر موسیٰ علیہ السلام کا ذکر کرتے ہوئے ارشاد فرمایا کہ ہم نے موسیٰ سے دریافت کیا تمہارے ہاتھ میں کیا ہے, موسیٰ نے عرض کیا کہ یہ میرا عصا ہے. بھائی ایسا نہیں کہ خدا نہیں تعالیٰ نہیں جانتے, خوب اچھی طریقے پر واقف ہیں ہر چیز سے, وہ تو علیم ہے, وہ تو علام ہے, علیم بذات الصدور ہے, ہر چیز سے واقف ہیں. ایک روایت ہے, حدیث ہے, فضالہ رضی اللہ تعالیٰ عنہ, ان کے بیٹے ابن فضالہ ہیں, وہ بیان کرتے ہیں کہ میرے والد ایمان لے کر آئے اور ایمان لانے کے بعد والد یعنی فضالہ جناب نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے ایک موقع پر, اور حاضر ہونے کے بعد عرض کیا کہ یا رسول اللہ میں ایمان لایا ہوں آپ کے ہاتھ پر, مجھے کچھ اسلام کی تعلیم کیجیے, اسلام سکھائیے. آپ نے تمام تعلیمات اور فرائض سے آگاہی فرمائی, ان کو تعلیم دی उन्होंने अर्ज किया या रसूलुल्लाह मैं तो बहुत बिजी हूँ, बहुत मसरूफ कारोबारी आदमी हूँ, मैं 5 वक्त की नमाज नहीं पढ़ सकता। या रसूलुल्लाह बस इतना कीजिए कि कुछ नमाजों में तख़फीफ हो जाए मेरे लिए, कम हो जाए नमाजें, 5 वक्त की नमाजें मैं अदा नहीं कर सकूँगा। आपने इरशाद फरमाया हाफिज अलल असईन के 5 वक्त की तो नहीं, अलबत्ता 2 नमाजें तुम्हें ज़रूर पढ़नी होंगी, मुदावमत करो और उनकी उनके ऊपर मुहाफ़ज़त करो और दवाम इख्तियार करो, एक फजर की नमाज और एक असर की नमाज। अब हमारे यहाँ पर सियूती एक बड़े आलिम गुजरे हैं, जलाल सियूती, उन्होंने लिख दिया कि जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फुजाला के हक में 3 नमाजें माफ़ फरमा दी और पैगंबर सल्लल्लाहु अलैहि वसल्लम फराइज में कमी फरमा सकते हैं। अल्लामा कश्मीरी इस हदीस पर से गुजरे, बहुत नाराज हुए सियूती पर और ये कहा कि ये क्या कह रहे हैं, जरा इनको थामो, ये क्या कह रहे हैं। और फरमाया कि फराइज के अंदर मजाल नहीं किसी नबी की या नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की भी कि कोई कमी व पेशी कर सके। ये मनसब फकत हक तआला का है कि हक तआला, पैगंबर को भी ये मनसब नहीं कि वो फराइज में कमी कर सके। ये जवाब क्या होगा? कश्मीरी ने जवाब देते हुए फरमाया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ये चाहते हैं कि 2 वक्त की नमाजों पर अगर फुजाला तुमने मुहाफ़ज़त कर ली, दवाम इख्तियार कर लिया और पाबंदी कर ली तो बाकी नमाजें आसान हो जाएंगी। एक फजर की नमाज इंतहा से ज्यादा आराम का वक्त है, गफलत का वक्त है, शदीद सर्दी है कड़ाके की, जाड़ा पड़ रहा है और उसके अंदर गरम गरम बिस्तर छोड़ना, बिस्तर छोड़ने के बाद ठंडे पानी से वजू करना बड़ा मुश्किल काम है। अगर उस वक्त नमाज का अहतमाम कर लिया फजर का तो इंशाल्लाह बाकी नमाजें भी अदा हो जाएंगी। और दूसरे नमाज है असर की नमाज, तिजारत का वक्त है, मार्केट का उस वक्त बहुत जोर होता है, कस्टमर होते हैं मार्केट में शाम के टाइम में और भरपूर तरीके पर खरीदारों की मौजूदगी, उस वक्त फुर्सत नहीं होती। अगर असर की नमाज का अहतमाम कर लिया तो जोहर और बाकी नमाजें मगरिब और इशा आसान हो जाएंगी। दूसरे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ये चाहते हैं कि ये 2 वक्त जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ये फरमा रहे हैं कि ये 2 वक्त फरिश्तों के और मलाइका की ड्यूटी की तब्दीली का वक्त है। जिस वक्त फरिश्ते पहुंचते हैं असर की ड्यूटी ख़त्म कर कर खुदा की बारगाह में और खुदा ताला की जनाब में, तो दरियाफ़ फरमाते हैं बंदे को किस हाल में छोड़ा, तो रिपोर्ट देते हैं वो कि बंदे को इस हाल में छोड़ा कि मस्जिद में नमाज के अंदर मौजूद थे। तो हक ताला जल्ला मजदा वो फख्र करते हैं भाई फरिश्तों के सामने, ख़ास तौर से ये इसलिए कि उर्दू का मशहूर शायर है गालिब, असदुल्ला खां गालिब छेड़छाड़ करता है, अपने महबूब से भी छेड़छाड़ करता है, अपने दोस्तों से भी छेड़छाड़ करता है, हुकूमत से भी, यहाँ तक के कुछ छेड़छाड़ अल्लाह ताला से भी चलती है, अल्लाह ताला की जनाब में भी। एक शायर में कहता है कि पकड़े जाते हैं फरिश्तों के लिखे पर ना हक, के अल्लाह आप हमें क़यामत में पकड़ेंगे और फरिश्तों के लिखे हुए पकड़ेंगे, ये इंसाफ के खिलाफ बात है, ये इंसाफ का तकाजे के खिलाफ है फरिश्तों को तो। और ये इसलिए कि जिस वक्त अल्लाह ताला ने फरिश्तों के सामने बयान किया कि मैं ज़मीन में खलीफा बनाने जा रहा हूँ आदम को और इंसान की तख्लीक करने जा रहा हूँ, आदम को पैदा करने जा रहा हूँ, तो फरिश्तों ने इशकाल किया था, एतराज़ किया था और ये कहा था कि आपको क्या ज़रूरत है, आपकी तस्बीह के लिए आपकी इबादत के लिए हम मौजूद हैं, ये इंसान जिसको आप ज़मीन में पैदा करेंगे ये ज़मीन में खून बहाएगा, ये ज़मीन में फसाद बर्पा करेगा, हम मौजूद हैं। तो गालिब ये कह रहा है कि इनको तो हमारी तख्लीक पर पैदाइश पर एतराज़ था, इनको आपने हिसाब लेने के लिए बिठा दिया कांधे के ऊपर। हमारे उर्दू जबान के अंदर मशहूर मकूला है कि दूध की हिफाजत पर बिल्ली को बिठा दिया। अब अगर दूध की हिफाजत पर बिल्ली को बिठा देंगे तो थोड़ी देर में मियाऊ मियाऊ करके सारा दूध चट कर जाएगी, जाहिर सी बात है। तो गालिब ये कह रहा है कि आपने हमारा हिसाब किताब उन फरिश्तों को दिया जो हमारे खिलाफ थे, हमारी पैदाइश के खिलाफ थे, और इनके लिखे हुए पे हम पकड़े जाएंगे। कोई आदमी हमारे में से आदम में से कोई था जो गवाही दे सके? तो कहता है पकड़े जाते हैं फरिश्तों के लिखे पर नाहक, आदमी कोई हमारा दमे तहरीर भी था जब ये लिख रहे थे तो कोई इंसानों में से मौजूद था या नहीं था, ये इश्काल करता है। छेड़छाड़, तो फरमाया कि हम तारा जल्ला मजदू उस वक्त उन फरिश्तों के साथ जिनको इश्काल था तकलीफ पर, यह है वो इंसान जिसके बारे में तुम्हें परेशानी थी, ये देखो कैसी मेरी इबादत में लगा हुआ है, ये देखो कैसे मेरे अहकाम की तामील में। तो भाई चूंकि ड्यूटी तब्दील होने का वक्त है, तो हक ताला तो अलीम है, अल्लाम है, अलीम उन बिजात सुदूर है। रिवायात में है बुखारी शरीफ की कि जिस वक्त बच्चे की किसी रूह निकालते हैं इजराइल और पहुंचते हैं खुदा की जनाब में, तो दरियाफ्त करते हैं कि माँ बाप क्या कह रहे थे, तो क्या अल्लाह ताला नहीं जानते कि माँ बाप क्या कह रहे थे, माँ बाप के ऊपर क्या कैफियत थी। भाई फारसी का मशहूर मकूला है कि ई मातम सख्त अस्त के गोविंद के जवामुल, इससे बढ़कर कोई मातम नहीं हो सकता कि कोई ये कहा जाए किसी के बारे में कि जवान बेटा मर गया। उस माँ बाप की कैफियत क्या होगी, उन वालिदैन की बेकरारी की, बेचैनी की। तो अल्लाह ताला तो सब वाकिफ है, फरिश्ते से पूछते हैं कि क्या कह रहे थे, क्या गुजरी जब तुमने जान निकाली, तो फरिश्ते कहते हैं कि उनकी जबान पर फकत इतना था इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, अल्लाह ताला की अमानत थी, अल्लाह ताला ने वापस ले ली कि यह है वो इंसान, अल्लाह ताला जाने। तो वो ला इल्मी की बात नहीं होती, बल्कि खुदा ताला तो वाकिफ है, अलीम है, अल्लाम है और अलीमुन बिजाति सुदूर है। तो इरशाद फरमाया जो आयत मैंने आपके सामने तिलावत की, फमन काना यरजू लिका रब्बिही फलयअमल अमलन सालिहन, देखिए मुलाकात का प्रोटोकॉल बता दिया, मुलाकात यकीनी है। भाई मुलाकात यकीनी है, पहला तो ये यकीन करना है कि हत्तारा जल्ला मजदू के दरबार में हाजिरी जरूरी है। अब मुलाकात का जो प्रोटोकॉल है, जो मुलाकात की जरूरियात है, वो बयान कर दी। मेरे वालिद मरहूम को सदर जमहूरिया डॉक्टर APJ अब्दुल कलाम ने अवार्ड दिया कि आलम इस्लाम की मशहूर शख्सियत हैं और इनके खिदमात इल्मी बहुत हैं, तो सदारती अवार्ड दिया। अवार्ड देने के लिए जो तारीख मुतय्यन की, उससे एक महीने पहले दिल्ली में बुला लिया और होटल में ठहराया, और हकूमत के जिम्मेदार आते थे, राष्ट्रपति भवन के जिम्मेदार, वो आकर ट्रेनिंग देते थे कि सदर के सामने ऐसे चलना है, सदर जब आए तो ऐसे बैठना है, सदर जब खड़े हो तो ऐसे खड़े होना है, सदर के सामने निगाहें नहीं उठाना है, सदर के आने से पहले आपको बैठना नहीं है, सदर जब अपनी सीट पर बैठ जाए उसके बाद आप बैठें, सदर जब उठकर चले जाए तो आप खड़े हो। दुनिया भर के प्रोटोकॉल, दुनिया भर के वहां पर तरूर और तरीक और तमाम सलीके सिखाए। एक महीने तक ट्रेनिंग दी। क्या औकात है राष्ट्रपति की, क्या हैसियत है। अब खुदा ताला से मुलाकात का क्या प्रोटोकॉल होगा और कैसा प्रोटोकॉल होगा, फरमाया कुछ भी नहीं, मुख्तसर काम, मुलाकात का सलीका और करीना और तैयारी होनी चाहिए। उर्दू के दूसरे शायर हैं अमीर खुसरू और फारसी के, अपनी एक रुबाई में कहते हैं कि रंगाले चुनरिया बनाले रिसीस, अल्लामा कश्मीरी शायर को पढ़ते थे रुबाई को और जारों कतार रोते थे, बेपना रिक्कत तारी होती थी। फरमाते थे कि रंगाले चुनरिया बनाले रिसीस, चुनरिया कहते हैं पंजाबी जबान में दुपट्टे को, जो स्कार्फ को जो बच्चियां और औरतें ओढ़ती थी एक जमाने के अंदर, जो के हया का सबसे बड़ा इजहार था। अब तो भाई कहीं से कहीं बात पहुंच गई, वो चुनरिया ही उड़ के कहीं से कहीं चली गई, दुपट्टे खत्म हो गए, स्कार्फ खत्म हो गए और कोई चीज पर्दे की बाकी नहीं रही। तो कहते हैं अमीर खुसरू एक खातून से मुखातब होते हुए कहते हैं कि तुम्हें अब अपने शौहर के घर जाना है, लिहाजा अपनी चुनरी को डाई करा लो, उसे रंगवा लो। रंगवाने के लिए पहले जमाने में बड़े एहतमाम होते थे, आज तो मशीनें हो गई, पानी गर्म करते थे, उसमें रंग डालते थे, उसमें दुपट्टा डालते थे, वो कई घंटे तक पकता रहता था, फिर उसे निचोड़ते थे, फैलाते थे, तब उस पर रंग चढ़ता था। फरमा रहे रंगाले चुनरिया बंधाले रिसीस, सीस कहते हैं बालों को, चोटी को जो औरतें बांधती हैं, कि अपने बाल गुंदवा लो, बाल तैयार कर लो, चोटी बनवा लो और अपना दुपट्टा रंगवा लो। रंगाले चुनरिया बंधाले रिसीस, अरी क्या करेगी खड़ी दिन के दिन, के अचानक बुलावा आ जाएगा शोहर का, तो दिन के दिन एक दिन में क्या क्या तैयारियां करेगी, तैयारी कर लो शोहर के घर जाने की, न जाने बुलाले पिया किस घड़ी, खड़ी मुंह तकेगी अरी दिन के दिन, न जाने शोहर कब बुलाने, हर एक का मुंह देखेगी, एमरजेंसी में शोर में बुला लिया तो घबराहट के अंदर कोई तैयारी नहीं होगी, तो सबका मुंह देखेगी, कभी माँ का मुंह देखेगी, कभी बहन का मुंह देखेगी, परेशान होगी कि कैसे जाऊं कैसे। तो खुदा ताला के यहाँ जाने के लिए तैयारी कर लो, अचानक मौत आ जाएगी, क्या तैयारी होगी, कैसे मिलोगे जाकर, क्या हमने तैयारी की है खुदा ताला के दीदार की और खुदा ताला से मुलाकात की, हमारी क्या तैयारियां हैं, आप देख लीजिए क्या तैयारियां हैं और किस कदर तैयारियां हैं। नमाजों पर डालिए नजर डालिए वो नाकिस, आमाल पर नजर डालिए वो नाकिस, ना आमाल तो दूर की बात है, नियत के ऊपर अगर नजर डालें नियत हमारी नाकिस, इंतहा से ज्यादा कमजोर, कभी नियत होती नहीं खालिस अल्लाह ताला के लिए। सैयदना सुफियान सौरी इरशाद फरमाते हैं कि मुद्दतें गुजर गई मुझे अपनी नियत की तस्हीह करने के लिए। और भाई नियत कितनी ताकतवर चीज है और कितना आमाल के अंदर उसका दखल है, उसका आपको अंदाजा जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की अहादीस से होगा। आपने बार बार नियत की तस्हीह की जारी तवज्जो दिलाई है कि अपनी नियतें दुरुस्त कर लो। मैंने सुनाया था और मैं सुनाता हूँ कि शाह अब्दुल रहीम साहब हैं दिल्ली में, शाह वलीउल्लाह के वालिद, उनका खानदान बड़ा लिखा पढ़ा और बेहद काबिल तरीन, इतने काबिल तरीन के अलमान रफी शाह साहब के बेटे शाह अब्दुल अजीज, फिर उनके भाई शाह अब्दुल कादिर, फिर उनके वालिद गिरामी शाह वलीउल्लाह, तमाम अहले हिंद में हिंदुस्तान में हदीस का इल्म के लाने वाले और हदीस की सनद उन्हीं के ऊपर मुंतही, उन्हीं के ऊपर तमाम होती है, बड़े आलिम गुजरे हैं, औलाद भी बड़ी आलिम, और अल्लाह ताला ने बड़ा इल्म अता फरमाया है बेटों को। शाह अब्दुल अजीज साहब हैं कश्मीरी, अल्लामा कश्मीरी कहते हैं कि हिंदुस्तान ने इस शान का आलिम पैदा नहीं किया जिस शान के शाह अब्दुल अजीज साहब दे रही है, बहुत बड़ी सनद है, बहुत बड़ा, गोया के एक हजरत शाह अब्दुल अजीज नवर अल्लाह मरकदहू के हक में बयान है, तो फरमाया कि इतनी शान का आलिम पैदा नहीं हुआ, हाजिर जवाब थे और इस तरह का अल्लाह ताला ने इल्म अता फरमाया था कि तशरीफ फरमा है अपने खान अपनी दरगाह के अंदर, अचानक कुछ लोग आए बूढ़े और नौजवान साथ में, और लाने के बाद एक बूढ़े को पेश किया और ये कहा कि जी मौलाना साहब जरा इनके बारे में शरीयत का हुक्म बता दो, इन्होंने एक अंग्रेज का झूठा झूठी चाय पी ली, शरीयत क्या कहती है। तो हजरत शाह साहब ने फरमाया ऊपर से नीचे तक देखा और फरमाया ओहो ये तो बड़ा खतरनाक काम हो गया, ये तो बहुत ही खतरनाक हरकत कर ली कि अंग्रेज की झूठी हुई बची हुई चाय पी ली, और इसके लिए तो मुझे किताबें देखनी पड़ेंगी, मुताला करना पड़ेगा, और तुम 3 दिन के बाद आना। वो चले गए बेचारे गाँव वाले, 3 दिन के बाद फिर उसे बुड्ढे को लाए पकड़ के, और आने के बाद कहा कि ये अंग्रेज की यहाँ मुलाजिम है, इसने अंग्रेज की झूठी चाय पी ली, हम आए थे और आपने ये कहा था कि 3 दिन बाद आना, किताबें देखकर बताऊंगा। फरमाया कि इसे गुस्ल कराओ, इसका निकाह दोबारा पढ़वाओ और इसे कलमा पढ़वाओ वगैरह वगैरह, सब काम हो गया, चले गए। तलबा वहां मौजूद थे, तलबा ने अर्ज किया कि हजरत मसला तो ये नहीं, अंग्रेज तो अहले किताब है, उनका झूठा जायज है, आपने ये क्या कराया, कलमा पढ़ाओ गुस्ल कराओ निकाह दोबारा से पढ़ाओ। फरमाया कि अगर आज मैं इतनी छूट दे देता, इतना बता देता, कल को ये उसके साथ शराब पीते, उसके साथ ये बैठकर शराब पीते। ये है शाह साहब शाह अब्दुल अजीज, बड़े समझदार, बड़े इंतहा से आला हाजिर जवाब भी हैं, सबक दे रहे हैं दर्स के अंदर। अचानक एक पादरी आया फुंडुर, मशहूर पादरी, तैयार होकर, तमाम उलूम का माहिर था, इस्लामी उलूम का, अरबी जबान का माहिर, फारसी जबान का माहिर और तमाम उलूम का माहिर, और वहां पर ईसाइयत की तबलीग के लिए पहुंचा हिंदुस्तान। जब शाह साहब से मुलाकात हुई तो शाह साहब से ताल्लुक हुआ, एक रोज आया दर्स में और आने के बाद कहने लगा कि अब्दुल अजीज तेरे अल्लाह का अलीफ यारा, अपनी शर्मगाह की जानिब इशारा किया कि अल्लाह के अंदर जो अलीफ है नाउज बिल्लाह मिन ज़ालिक। तो हजरत ने न गुस्से हुए, न डांटा, न डपटा, बड़े सुकून के बाद और इत्मीनान से कहा कि तुम जाहिल हो, अलिफ के नीचे 2 नुक्ते नहीं हुआ करते, तुम पढ़े लिखे नहीं हो, पढ़कर आओ। तो इस तरह का अल्लाह ताला ने इल्म अता फरमाया था इस तरह, और क्या शान थी, क्या अल्लाह ताला ने जहानत अता फरमाई थी, अल अमानुल हफीज। एक नौजवान आया है اور آنے کے بعد حضرت سے عرض کیا کہ حضرت میں خواب دیکھتا ہوں اور خواب یہ دیکھتا ہوں کہ میں تلوں میں سے تیل نکال رہا ہوں اور پھر تیل واپس چلا جاتا ہے. تل جانتے ہیں آپ کے یہاں تل کہتے ہیں جو سردیوں میں لڈو بھی بنا کے کھاتے ہیں. تو تلوں میں سے تیل نکال رہا ہوں اور وہ تیل پھر واپس چلا جاتا ہے تلوں میں. فرمایا انا للہ وانا الیہ راجعون. اول تو خواب کی تعبیر بڑا سخت مرحلہ ہے, آسان کام نہیں ہے. حضرات علماء نے کچھ علوم کی تعین کی ہے کہ تقریباً 52 علوم خواب کی تعبیر دینے کے لیے چاہیے. اگر ان علوم پر مہارت نہیں ہے تو خواب کی تعبیر غلط ہو جائے گی, تعبیر درست نہیں ہوگی. ہمارے دیوبند کے اندر دارالعلوم دیوبند میں اللہ تعالیٰ نے عجیب و غریب افراد اور شخصیات اور اہل علم حضرات علماء کو پیدا کیا. ان کا علم بھی ٹکسالی تھا, ان کے علوم بھی ٹکسالی اور انتہا سے زیادہ مضبوط. تو وہاں پر حضرت حاجی امداد اللہ اور ان کے ساتھ ساتھ دوسرے اہل علم اللہ تعالیٰ نے خواب کی تعبیر میں, شاہ رفیع الدین صاحب جو محتمی میں اول تھے دارالعلوم دیوبند کے, انہوں نے خواب میں دیکھا کہ میں خانہ کعبہ کی چھت پر ہوں اور میرے پاؤں کی انگلیوں سے دودھ کی نہریں جاری ہیں. اپنے شیخ حاجی امداد اللہ کو نکل بھیجا خواب کہ حضرت یہ خواب دیکھا. تعبیر عنایت فرمائی کہ مولوی صاحب ایسا معلوم ہوتا ہے کہ آپ کسی دینی درسگاہ کے محتمی بنیں گے. کہ جناب حدیث میں ہے, بخاری شریف کی حدیث میں ہے جلد اول میں, کہ جناب نبی کریم صلی اللہ علیہ وسلم نے حضرات صحابہ سے فرمایا کہ مجھے خواب میں دیکھا کہ مجھے دودھ کا پیالہ پیش کیا گیا اور میں نے وہ دودھ پی لیا اور جو بچا وہ میں نے عمر کو عطا کیا. صحابہ نے عرض کیا فما اول تو یا رسول اللہ, یا رسول اللہ آپ نے خواب کی تعبیر کیا لی؟ فرمایا کہ علم. آپ نے فرمایا العلم, کہ اس کی تعبیر علم ہے. بیشتر حضرات اہل علم دودھ کی تعبیر علم سے دیتے ہیں. بقی ابن مخلد ہیں, مشہور محدث ہیں, بڑے عالم ہیں مارکے کے, انہوں نے خواب میں دیکھا کہ نبی کریم صلی اللہ علیہ وسلم تشریف لائے اور مجھے خواب میں دودھ پیش کیا, میں نے دودھ پی لیا. جب آنکھ کھلی تو بقی نے خواب کی تصدیق کے لیے اپنے حلق میں انگلی ڈالی. بھائی عجیب و غریب, ہمارے دارالعلوم دیوبند کے محتمیم حضرت حکیم الاسلام مولانا قاری محمد طیب صاحب, جو حضرت حکیم الامت مولانا اشرف علی تھانوی کے خلیفہ الامان الحفیظ, حضرت مولانا محمد قاسم نانوتوی بانی دارالعلوم دیوبند کے پوتے, علامہ انور شاہ کشمیری کے شاگرد رشید, کتنی عظیم شان نسبتیں ان کو حاصل. ایک روز خواب میں دیکھا, ہم نے خود ان کی زبان سے حضرت کی زبان سے یہ خواب سنا. حضرت نے جب یہ خواب مشہور ہوا تو جلسہ کیا گیا دارالعلوم دیوبند میں, حضرت کا بیان ہوا تو حضرت نے سنایا صد سالہ سے 2 سال پہلے جو اجلاس ہوا تھا. خواب میں دیکھا نبی کریم صلی اللہ علیہ وسلم کو, حضرت نے فرمایا کہ میں نے دیکھا کہ درسگاہ میں دارالعلوم کی تشریف لائے ہیں جناب نبی کریم صلی اللہ علیہ وسلم اور چہرے پر کچھ تھکن کے آثار ہیں, آ کر تشریف رکھی. تو کہتے ہیں قاری صاحب کہ میں نے عرض کیا یا رسول اللہ آپ شاید کچھ تھکے ہوئے ہیں, میرا دل چاہ رہا ہے کہ آپ کے سر میں کچھ تیل لگا دوں. آپ نے اشارے سے اجازت دی کہ لگا دو. کہتے ہیں کہ میں نے تیل لیا اور میں نے آپ کے سر میں تیل لگایا آہستہ 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 بڑے نرم ہاتھوں سے. آخر میں یہ فرماتے ہیں کہ جب میری آنکھ کھلی خواب دیکھ کر دونوں ہاتھوں پر میرے تیل موجود تھا. اپنے بڑے صاحبزادے اسی وقت جب آنکھ کھلی رات کو اپنے بڑے صاحبزادے مولانا محمد سالم صاحب کو بلایا, اپنے ہاتھ دکھائے, پھر چھوٹے صاحبزادے مولانا اسلم کو, سب نے اپنے بدن ننگے کر دیے, سب نے اپنے سروں پر ہاتھ پھروایا. دارالعلوم میں یہ خواب پہنچ گیا, اساتذہ گئے, طلبہ گئے, پھر جلسہ منعقد کیا, اس میں یہ خواب سنایا. بہرحال تو بقی نے جب خواب میں دیکھا کہ نبی کریم صلی اللہ علیہ وسلم تشریف لائے اور خواب میں مجھے دودھ پلایا, بقی نے انگلی حلق میں انگلی ڈالی اور کہہ کی کہ حقیقت میں پلایا یا نہیں, تو دودھ نکلا, دودھ باہر. اس پر محی الدین ابن عربی شیخ اکبر نے لکھا کہ جو علم بقی کو دیا تھا نبی کریم نے سب نکال دیا, غلطی کی بقی نے. علامہ کشمیری گزرے, فرمایا نہیں, یہ تو عالم مثال میں دکھایا گیا تھا, حقیقت میں جو علم دیا تھا وہ بقی کے پاس محفوظ ہے, موجود ہے بقی کے پاس. تو خواب کا مسئلہ بڑا اہم ترین. تو اس اب خداوند تعالیٰ سے ملاقات کا مرحلہ ہے, حق تعالیٰ جل مجدہ سے. तो भाई उसके कुछ इंतजाम हैं, फरमाया कुछ लंबे चौड़े नहीं, देखो कब्र का अंदर जो मरहला पेश आएगा वहां के सवालात आसान कर दिए। कोई भला दुनिया में ऐसे सवालात होंगे, ऐसा इम्तहान जिसके सवालात पहले से आउट हो? हंगामा हो जाता है, हुकूमतों के अंदर भौचाल आ जाता है, प्रिंसिपल बदल दिए जाते हैं, यूनिवर्सिटी की तमाम इज्जतें खाक में मिल जाती हैं कि फला यूनिवर्सिटी के सवालात और एग्जाम के तमाम क्वेश्चन आउट हो गए तो क्या? लेकिन हक ताला ने जो सवालात होंगे उनको बयान कर दिया, फरमाया कि ये सवालात होंगे और जवाबात भी अता फरमा दिए, उनके जवाबात भी अता फरमा दिए कि उनके जवाबात ये हैं। वहां पर फरमाया कि ये दरियाफ्त किया जाएगा मुर्दे से कि वमन हाजर रजुल, ये साहब कौन है, और जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शबीह दिखाई जाएगी। बाज उलमा ने लिखा कि कब्र को चीर दिया जाएगा रोजे अकदस तक, मैयत की कब्र को चीर दिया जाएगा और आपको आपके रोजे अकदस में दिखाया जाएगा कि आप तशरीफ फरमाएं जनाब नबी करीम। बाज उलमा ने लिखा कि फरिश्ते औसाफ बयान करेंगे जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की, सिफात बयान करेंगे इतने मौसिल अंदाज में कि गोया आप मौजूद हैं। बहरहाल लेकिन मैं ये कहता हूं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को दिखाया जाएगा वो आलम दूसरा है। अल्लामा कश्मीरी कहते हैं कि ये इश्काल ना हो कि फोटो कैसे दिखाया जाएगा, फोटो तो ममनू है, अब दुनिया बदल गई, हुक्म बदल जाएगा। तो मैं ये भी कहता हूं उसके साथ साथ, हफीज अनवर शाह कश्मीरी, अगर गलती करता हूं तो मेरी जानिब से, और अगर ये सही है तो अल्लाह ताला कबूल फरमाए कि अजाब भी नहीं होगा, पैगंबर किसी तरीके पर भी मौजूद हो, आपकी शबी मौजूद हो, कैसे मुमकिन है कि उम्मती पर अजाब हो जाए? पैगंबर की कुरान मजीद में फरमाया कि हम इन पर अजाब नहीं करेंगे आप जब तक इनके अंदर मौजूद हैं। तो कब्र के अंदर आपकी मौजूदगी, बहरहाल वहां का प्रोटोकॉल बयान कर दिया, कब्र का सारे एग्जाम का और इम्तहान का तरीकेकार बयान कर दिया। फरमाया हमसे मुलाकात अगर चाहते हो बस इतना एहतमाम कर लियो कि अमल सादे करना, और दूसरा ये कि शिर्क कभी मत करना, अकीदा दुरुस्त कर लेना और अमल दुरुस्त कर लेना, दो चीजों पर जोर दिया, एक अकीदे पर और एक अमल। भाई कुरान मजीद में वाज़ह फरमा दिया इन्नल्लाह ला यग़फिरु अन युशरक बिही वयग़फिरु मा दून ज़ालिका लिमन यशा, कि हम शिर्क को बर्दाश्त नहीं करेंगे किसी कीमत पर भी। देखो हकूमतें अगर ये देखती हैं कि फला चोर पकड़ा गया, फला डाकू पकड़ा गया, जानी पकड़ा गया, उसके जुर्म के मुताबिक पकड़कर सजा देकर छोड़ देती हैं, लेकिन अगर हकूमत को ये मालूम हो गई ये बागी है, ये इनकलाब लाना चाहता था इंग्लैंड के अंदर, ये इंग्लैंड की हकूमत को पलटना चाहता था, ये यहाँ पर दूसरी हकूमत कायम करना चाहता था, ऐसे बागी को नहीं छोड़ते। गोया के जो शिर्क का अकीदा रखता है वो खुदा ताला की हकूमत का बागी है, उसकी बख्शिश नहीं। और अमल की कोताही चल जाएगी थोड़ी बहुत, हक ताला से उम्मीद रखनी चाहिए माफ, लेकिन फरमाया कि जो हमसे मुलाकात का इरादा रखते हैं, उम्मीद रखते हैं, आरजू रखते हैं और तमन्ना, बस दो काम कर लें, अपना अमल सही कर लें और एक अपना अकीदा सही कर लें, हम उससे मुलाकात का मौका देंगे, ये खुदा ताला का करम है। अब अमल की तसीह के लिए नियत का दुरुस्त होना जरूरी है, और नियत पर मैं बात कर रहा था, शाह अब्दुल रहीम का जिक्र कर रहा था, आप भूल गए होंगे, शाह वलीउल्लाह के वालिद गिरामी फरमाते हैं, शाह साहब शाह वलीउल्लाह ने लिखा अपनी किताब अनफासुल आरिफीन में कि मेरे वालिद गुजरे हैं दहली से और निकले हैं अपने वतन फुलत आने के लिए काफले के साथ, गर्मियों का जमाना है, शदीद गर्मियां हैं, जब दहली से निकले तो इंतहाई गर्मी की वजह से एक बाग में चले गए आराम करने के लिए, जब गर्मी कम होगी तो आगे सफर जारी करेंगे। जब बाग में पहुंचे तो मालूम हुआ कि वहां कब्रिस्तान है। शाह साहब ने, शाह अब्दुल रहीम ने बावाज़ बुलंद कुरान मजीद पढ़ा, और कुरान मजीद पढ़ने के बाद इशारे सवाब किया कब्रिस्तान के मुर्दों को। अचानक एक कब्र से आवाज आई, हजरत बहुत अरसे के बाद कुरान सुना, कुछ कुरान मजीद और सुना दीजिए। छोटे भाई शाह अब्दुल कादिर हैं, शाह अब्दुल अजीज के बड़े भाई शाह साहब हैं, हाफिज कुरान हैं, मुफस्सिर कुरान हैं। जिस दिन वफात हुई छोटे भाई की शाह अब्दुल कादिर की और दफन कर दिया गया, अगले रोज शाह साहब तशरीफ लाए, और लाने के बाद भाई की कब्र पर इशारे सवाब करने के बाद तलावा साथ में थे, उनसे फरमाया कि आज तमाम कब्रिस्तान से अल्लाह ताला ने अजाब हटा लिया और फरमाया कि ये मेरे छोटे भाई अब्दुल कादिर के हिफ्ज कुरान की बरकत है। अल्लाह हकीमुल उम्मत का जवाब नहीं है, अल्लाह अकबर। अल्लाह ताला हजरत की दरजात बुलंद फरमाए। मेरे वालिद का अल्लाह जिक्र आ गया, बतौर तस्करा अर्ज करूं, मेरे वालिद की वफात हुई तो वफात के कुछ अरसे के बाद एक साहिब ने ख्वाब में देखा, हमारे घर पे मुलाजिम है, फरमाया कि मैंने देखा कि शाह साहब के कब्रिस्तान में मैं गया तो शाह साहब की कब्र खुली हुई है मेरे वालिद की, और कब्र के अंदर बैठे हुए कफन से मिट्टी ऐसे कर झाड़ रहे हैं। मैंने ऊपर से सलाम किया, सलाम वालेकुम, तो हजरत ने वालेकुम सलाम कहा और हाथ ऐसे बढ़ाया शाह साहब ने, मैंने भी हाथ बढ़ाया और कब्र से बाहर निकाल लिया शाह साहब को। बाहर आए तो बाहर आने के बाद दो तीन कदम चलने के बाद फरमाया रुक कर कि भाई आज हमारी निजात हो गई। फिर दो तीन कदम आगे चले फिर रुक गए और फरमाया कि ये हजरत थानवी की वजह से हुआ। हजरत थानवी के आशिक थे, हजरत के मलफूजात नोक बरजबा थे वाली साहब को, अल्लाह ताला मगफरत कामला फरमाए। तो ये शान है। तो हजरत शाह अब्दुल अजीज साहब ने फरमाया कि मेरे भाई के हिफ्ज कुरान की बरकत है। तो शाह साहब ने इजहार सवाब किया, कब्र से आवाज आई कि हजरत कुरान मजीद बहुत अरसे के बाद सुना, हजरत कुछ और थोड़ा सा तिलावत कर दीजिए, बड़ा एहसान होगा। शाह साहब ने कुरान मजीद कुछ और पढ़ा शाह अब्दुल रहीम साहब ने, और फिर तिलावत करके बावाज़े बुलंद फिर इशारे सवाब किया, दूसरी मरतबा भी, तीसरी मरतबा भी। अब हजरत मुतवज्जे हुए, फरमाया कि भाई तुम तो बड़े अल्लाह वाले हो, कुरान मजीद से इतनी मोहब्बत। अल्लामा कश्मीरी ने एक मौके पर तकरीर करते हुए फरमाया कि कब्र को गढ़ा मत समझना कि एक गढ़े में दफना आ गए। हमारा क्या आलम है और क्या हमारा रवैया है और बताओ। मैं हिंदुस्तान में अपने एक दोस्त मेरे फौत हो गए, इंतकाल हो गया, उनके इंतकाल के बाद में दो तीन दिन बाद पहुंचा ताजियत के लिए। मैंने कहा चलो भाई कब्रिस्तान। कब्रिस्तान में गए तो बहुत बड़ा मैदान और इतने बड़े बड़े गढ़े कब्रिस्तान के अंदर, जैसे डबल बेड, इतने बड़े बड़े गढ़े, गहरे गढ़े। तो मैंने कहा चौधरी भी लाद रही है वो। तो मैंने कहा भाई कब्रिस्तान कहाँ है, कि यही कब्रिस्तान है। मैंने कहा कब्र तो एक भी नहीं, गढ़े हैं क्या, चौधरी मरते नहीं, गढ़े नहीं मरते हैं, ये जो आप देख रहे हैं गढ़े नहीं है, ये कब्रे हैं। मैंने कहा अल्लाह के बंदो ये क्या हशर किया हुआ है। कहने लगे जिस रोज दफना के गए लौट कर नहीं आए कभी, ईद बकरा ईद पर भी नहीं जाते, हक ही अदा नहीं करते मुर्दों का, ये समझते हैं आंख ओझल और पहाड़ ओझल। तो कश्मीरी ने कहा कि कब्र को गढ़ा मत समझना, एक मुस्तकिल आलम है, अल्लाह ताला वहां पर अमल करने की इजाजत देते हैं। अगर कोई नमाज का शौकीन है नमाज पढ़ने की इजाजत, अगर कोई तस्बीह का शौकीन है तस्बीह की इजाजत, अगर कोई तिलावत कलाम पाक का शौकीन है तो तिलावत कलाम पाक की इजाजत। तो शाह साहब ने कहा कि भाई तुम तो बड़े ऊंचे दर्जे के हो, कुरान मजीद से इतना शौक कहाँ के हो, कि दिल्ली का हूँ हजरत, कि दिल्ली के किस इलाके के, फला इलाके में। क्या हाल है, कि हजरत हाल तो बड़ों का होता है, मेरी नजात हो गई। शाह साहब ने कहा खुदा के बंदे नजात तो मोमिन का मकसूद है, मंजिल है उसकी, भला वो कौन सा अमल किया तूने जो अल्लाह ताला ने कबूल किया और तेरी नजात हो गई। अल्लाह ताला के यहाँ नवाजने का अजीब मामला है। मेरे वालिद की मजलिस में रात को ईशा के बाद मजलिस होती थी, तलाबाए दारुलूम असातिज़ाए दारुलूम आते थे, उलमा आते थे और इस्तिफादा करते थे। मजलिस में एक देवबंद के आते थे शहरी, जनाब लईक साहब, उनका नाम लईक था, मोहम्मद लईक, मोहम्मद आदमी थे 70-75 साल की उम्र, आकर बैठ जाते थे मजलिस में वालिद की, आते थे सलाम किया और चारपाई पर एक कोने में ऐसे बैठ गया आंखें बंद करके, चाय आई चाय पी ली, कुछ वक्फे के बाद पान आया पान खा लिया, कभी कभी मुझसे खैरियत दरियाफ्त करते और कुछ चीज़ का मुतालबा करते, कभी कभी महीने छः महीने में, और जब मजलिस ख़त्म होती उठ के चले जाते। न कोई तबसरा, न सियासत पर, न किसी दीनी मसले में बोलना, चुपचाप सुनते रहते थे सबकी। इंतकाल हो गया, वफात हो गई। वफात के बाद मैंने ये ख्वाब में देखा कि एक बाग में है और हाथ में एक रुमाल है छोटा सा, उसमें अमरूद ले रहे हैं चार। मैंने कहा आपका तो इंतकाल हो गया। कहने लगे हाँ मेरा इंतकाल हो गया। मैंने कहा आप किस हाल में है? कि भाई अल्लाह ने मुझे बख्शिश कर दी, मेरी मेरी निजात हो गई। मैंने कहा भाई नहीं ये बताइए आपका कौन सा अमल अल्लाह के यहाँ पसंद हुआ कि आपकी निजात हो गई? फरमाने लगे वो जो मैं चुप रहूं था, वो जो मैं खामोश रहता था, अल्लाह ताला ने उसी खामोशी के ऊपर मेरी निजात कर दी। तो शाह साहब ने फरमाया कि भाई कौन सा अमल तुम्हारा अल्लाह को पसंद आया कि तुम्हारी जन्नत और तुम्हारी निजात हो गई? कहने लगे हजरत अमल तो बड़े लोगों का होता है, मेरी तो नमाज भी टूटी फूटी थी, कभी पढ़ ली कभी छोड़ दी, कभी पढ़ ली कभी छोड़ दी। हजरत ने कहा कि अल्लाह के बदले नमाज तो सबसे पहला मुतालबा है, नमाज तो बुनियाद है दीन की, नमाज के बगैर कैसे? कहा कि हजरत मेरी दहली में दुकान थी और दुकान अत्तारे की थी और बड़े जोर से दुकान चलती थी, हर वक्त दुकान के अंदर ग्राहक रहते थे, कस्टमर रहते थे, खरीदार रहते थे जो दुकान के सामान को खरीदते थे, एक लम्हे की फुर्सत नहीं होती थी। मैं ये सोचता था और ये नियत मेरी थी कि मेरे बच्चे बड़े हो जाए तो उनको दुकान उनके सपुर्द करके मैं मस्जिद में बैठकर अल्लाह अल्लाह करूंगा। इसी नियत पर मेरी बख्शिश हो गई। इसी नियत को भाई नियत पर देखो, एक मौके पर जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मजलिस में है, सुनो जरा सुन लो बात को। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मजलिस में है, तशरीफ फरमा है, सैयदना अबू हुरैरा रजी अल्लाह तआला अन्हु बयान करते हैं कि मैं भी मजलिस में हूँ, सैयदना उमर भी है, किबार सहाबा मजलिस के अंदर मौजूद है मदीना मुनव्वरा में। अचानक आप उठे, उठने के बाद एक तरफ निकल गए, तो कहते हैं अबू हुरैरा कि आपके तशरीफ ले जाने के कुछ वक्फे के बाद मुझे ख्याल आया कि पैगंबर कहाँ चले गए, ना बताया आपने कहाँ तशरीफ ले गए, ना कोई आपने पता बताया, ना अपनी मंजिल बताई, और कहीं ऐसा ना होगा आप तनहा निकल गए हों और दुश्मन आपको तनहा देखकर हमला ना कर दें। ये सोचकर अबू हुरैरा कहते हैं मुझ पर घबराहट तारी हो गई। मैंने मजलिस में सबसे कहा भाइयों अभी पैगंबर हमारे दरमियान थे, उठकर तशरीफ ले गए और मुझे ये डर है, मेरे कल्ब में ये खौफ है कि कहीं कोई हमला ना कर दे। तो ये मेरी तवज्जो दिलाने पर और भी घबरा गए दूसरे मजलिस के लोग भी। कहते हैं कि हम गए आपकी तलाश के अंदर, तलाश करते करते बनी नज्जार के एक बाग के किनारे में पहुंच गया। बाग की बाउंड्री वॉल पर मैंने अंदर दाखिल होने के लिए गेट तलाश किया तो मुझे घबराहट में गेट नहीं मिला। बाद औकात घबराहट इतनी तारी होती है कि चश्मा आपके हाथ में, मेरा चश्मा कहाँ, मेरा चश्मा कहाँ, मेरा चश्मा कहाँ रख दिया, चश्मा हाथ में, घर वाले कहते भाई आपके हाथ में आप देखें, कभी कभी पेन यहाँ लगा लेते, मेरा पेन कहाँ चला गया, मेरा कलम कहाँ चला गया, कलम यहाँ रखा हुआ है। उसे उर्दू में कहते हैं कि बगल में बच्चा शहर में ढंडोरा कि बच्चा बगल में मौजूद है और पूरे शहर में ऐलान करा दिया कि मेरा बच्चा खो गया, मेरा बच्चा खो गया। तो कहते हैं कि हजरत बोल रहा कि घबराहट में मुझे गेट नहीं मिला बाग में। बाग के अंदर जो पानी देने के लिए एक नाली बनाई हुई थी बाग को सैराब करने के लिए, मैं उस नाली में से बाग में दाखिल हुआ, अपने आप को सकोड़ कर समेट कर, अपने कपड़ों को पूरी तरह इकट्ठा करके जिस्म को समेट कर किसी ना किसी तरह अंदर दाखिल हुआ। जब बाग के दरमियान में पहुंचा तो वहां जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम आप सर झुकाए हुए बैठे थे, मेरे कदमों की आहट सुनकर आपने अपने सर मुबारक उठाया, कहा अबू हुरैरा तुम और ये क्या हासिल कर रखा है? मैंने कहा या रसूलल्लाह आप मजलिस में थे हमारे दरमियान, अचानक आप तशरीफ ले गए, आपके जाने के बाद मेरे दिल में एक ख्याल हुआ पता नहीं आप कहाँ चले गए, कोई हमला ना कर दे आप पर। मुझे घबराहट में बाग की दीवार रास्ता नहीं मिला तो मैं नाली में से निकल कर आया हूँ मेरे कपड़े, तो आपने फरमाया जाओ अबू हुरैरा जो भी बाहर मिले उसे ये कह देना कि जो कलमा पढ़ लेगा जन्नत में गया। और आपने अपने लाले ने मुबारक उठा कर दिए, अपने जूते उठा कर दिए कि ये ले जाओ, अगर कोई कहे किसने कहा तो ये बतौरे सनद दिखा देना कि पैगंबर के नाले ने मुबारक है। बाहर निकले तो सामने कयामत थी, बाग से बाहर निकले तो सैयदना उमर रजी अल्लाह तआला अन्हु अल्लामानु रफीज अल्लामानु रफीज। हजरत उमर ने कहा से आ रहे हो? कहा कि बाग में से, पैगंबर अंदर है। और फरमाया कि पैगंबर ने यह फरमाया है कि जिसने कलमा पढ़ लिया हो तो गया जन्नत में, بس حضرت عمر نے دونوں ہاتھ اکٹھے کیے اور سینے پہ مارا. حضرت ابو بکر پیچھے گر پڑے تھے, جسم کے اوپر چوٹ آئی, توہین کا احساس ہوا, کتنی بڑی عمر میں پیٹ دیا, روئے روتے ہوئے اور کہا کھڑا ہو چلو واپس اندر. حضرت ابو ہریرہ کو واپس لے آئے باغ میں پیغمبر کے پاس. اب اس حال میں کہ ابو ہریرہ رو رہے ہیں اور پیغمبر نے پھر کہا کہ بھائی کیا بات ہوئی ہے شاہی اور رو کیوں رہے ہو؟ تو حضرت ابو ہریرہ نے کہا کہ آپ نے وہ مجھے خوشخبری سنائی تھی باہر لوگوں کو بتانے کو, میں وہ بتایا, نکلا باغ سے باہر سب سے پہلے یہ مل گئے, انہوں نے میرا یہ حشر کیا. نبی کریم صلی اللہ علیہ وسلم سے عمر نے کہا کہ یا رسول اللہ کیا واقعی آپ نے یہ بتایا؟ آپ نے کہا ہاں. کہا یا رسول اللہ لوگ اسی پر بھروسہ کر کے بیٹھ جائیں گے, رہنے بھی دیں ادھر ہی تک. یا رسول اللہ لوگ اسی پر بھروسہ؟ آپ نے کہا اچھا رہنے دو. علامہ کشمیری نے فرمایا حدیث پر تقریر کرتے ہوئے کہ ازنیت تکیلوں کا مطلب کہ اسی پر یہ نہیں کہ لوگ فرائض چھوڑ کر بیٹھ جائیں گے, تصور نہیں صحابہ سے کہ کوئی اسلام کا حکم چھوڑ کر بیٹھ جائے. اتقال عن الفرائض نہیں بلکہ اتقال عن الفواضح مراد ہے, کہ لوگ جو نوافل وغیرہ کرتے ہیں وہ چھوڑ کر بیٹھ جائیں گے, فرائض پر بس اکتفا کر لیں گے. یا رسول اللہ رہنے بھی دیں عمل میں لگے رہنے دیں. تو بھائی عمل میں لگے رہو اور اپنی نیت اور اپنا ارادہ درست رکھو, اللہ تعالیٰ سے لقا اور ملاقات کا یقین رکھو, انشاءاللہ خود بخود دیکھو ملاقات کا اگر تصور بھی قائم ہو گیا تو مجھے یقین ہے کہ عقیدہ بھی درست ہو جائے گا اور عمل بھی درست ہو جائے گا. خداوند تعالیٰ ہمیں دونوں کی تصحیح کی توفیق عطا فرمائے. واخر دعوانا الحمدللہ رب العالمین. الحضرت دعا فرمائیے. اللہم صل علی محمد تمام, اللهم صل على نور الدرام, اللهم صل على مفتاح دار السلام, اللهم صل على شفيع في جميع الانام. لا اله الا انت سبحانك انا كنا من الظالمين. لا اله الا انت سبحانك انا كنا من الظالمين. ارحم الراحمين, غياث المستغيثين. اے اللہ ہمارے عقائد کو درست فرما. الہ العالمین ہمارے عقیدوں میں استحکام عطا فرما. الہ العالمین ہمیں توحید کے اوپر, الہ العالمین جماؤ عطا فرما. الہ العالمین موت آئے اس حال میں کہ ایمان کے اوپر استقامت ہو. الحم العالمین جب تک زندہ ہے ایمان کے اوپر قائم رکھ, جب موت آئے تو ایمان کے ساتھ آئے. اے کریم ہمارے اعمال میں درستگی عطا فرما, نیتوں کو درست فرما. الہ العالمین نیتوں کی اصلاح کی توفیق عطا فرما. اے اللہ جو مائیں بہنیں آئی ہیں, الہ العالمین ان کے کردار میں بلندی عطا فرما, پاک دامنی عطا فرما, عفت عطا فرما. الہ العالمین نیک اعمال کی توفیق عطا فرما. ارحم الراحمین حاضرین کے نیک اعمال کی توفیق عطا فرما. الہ العالمین ان کے جو دلوں کے اندر نیک ارادے ہیں, الہ العالمین ان کو پورا فرما. ارحم الراحمین ان کے خواہشات کو جائز خواہشات کی تکمیل فرما. اے کریم جو بیمار ہیں انہیں صحت و شفا عطا فرما. اے اللہ صحت و شفا عطا فرما. الہ العالمین آپ کے پاس صحت کے خزانے ہیں. اے اللہ ہماری لاچاری اور بے بسی کو دور فرما, بے کسی کو دور فرما. ہندی مسلمانوں پر رحم فرما, عالم اسلام کے مسلمانوں پر رحم فرما. ارحم الراحمین اے کریم, اے کریم اے رحیم. ارحم الراحمین آپ ہی کے پاس خزانے ہیں, ہم آپ ہی سے مانگتے ہیں. ہم بھکاری ہیں, ہم فقیر ہیں, ہم دریوزہ گر ہیں, آپ کے در پر بیٹھے ہوئے ہیں. الہ العالمین اس مجلس میں آپ کے نیک بندے ہیں, ہم ان کا واسطہ دیتے ہیں. اے اللہ ان کے واسطے سے ہماری دعائیں قبول فرما. الہ العالمین جناب نبی کریم صلی اللہ علیہ وسلم کے واسطے سے ہماری دعائیں قبول فرما. آپ کو قرآن کریم کا واسطہ, آپ کو جناب نبی کریم صلی اللہ علیہ وسلم کے احادیث کا واسطہ. ارحم الراحمین ہماری دعائیں قبول فرما. اے اللہ جو بے روزگار ہیں انہیں رزق عطا فرما, انہیں حلال روزی عطا فرما. ارحم الراحمین جو بیٹیاں بیٹھی ہوئی ہیں انہیں بہترین رشتے عطا فرما, نیک شوہر عطا فرما. اور جو بے اولاد ہیں ان کو صالح اولاد عطا فرما, بلند اقبال با نصیب مطیع اور فرما بردار اولاد عطا فرما. ارحم الراحمین ان دعاؤں کو قبول فرما. ربنا آتنا فی الدنیا حسنا وفی الآخرۃ حسنا وقنا عذاب النار. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.